SBS नेपालीमा तपाईलाई स्वागत छ। हामीसँग आफ्नो सम्बन्ध गाँस्नुहोस्। अस्ट्रेलियाली समाचार र थुप्रै महत्त्वपूर्ण विषयवस्तुहरू नेपाली भाषामा सुन्नुहोस्। प्रत्यक्ष रेडियो प्रसारण र हाम्रा पोडकास्टहरू मार्फत समुदायका गतिविधिहरू बारे जानकार रहनुहोस्। तपाईँ जहाँ भए पनि घरको आभास पाउन SBS रेडियो एप आजै डाउनलोड गर्नुहोस्।
SBS, a world of difference. You're with SBS Nepali on mobile, online, and on radio.
तपाई SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल, अनलाइन र रेडियोमा।
नमस्कार श्रोतावृन्द, म सुनिता पोखरेल SBS रेडियोको नेपाली कार्यक्रममा स्वागत गर्दछु। आज विक्रम सम्बत 2078 साल मंगसिर 12 गते, तदनुसार नोभेम्बर 28 तारीख आइतबार। सर्वप्रथम त आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका परम्परागत मालिकहरू छन् भनेर हामी स्वीकार गर्न चाहन्छौं। SBS नेपाली गुरिङगाई राष्ट्रका कामरेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर भूमिहरूका परम्परागत मालिकहरूलाई पनि स्वीकार गर्छौं, जसको माटोमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। अब कार्यक्रममा प्रसारण हुने विषयबारे छोटकरीमा जानकारी लिइहालौं। कोरोना भाइरस सम्बन्धी प्रतिबन्धहरू खुलिरहँदा अस्ट्रेलियाका नेपाली समुदायले धमाधम सामुदायिक कार्यक्रमहरू आयोजना गर्ने क्रम शुरू भएको छ। यस्तैमा न्यू साउथ वेल्समा 5 महिना ढिलो गरी भानु जयन्ती मनाइएको थियो। त्यस्तै यस महामारीको समयमा समुदायका विभिन्न वर्गमा परेको प्रभावबारे अध्ययन अनुसन्धान गर्ने क्रम पनि देखिएको छ। आजको कार्यक्रममा हामी भूटानी शरणार्थी पृष्ठभूमिका आप्रवासी स्कूले केटाकेटीलाई COVID-19 महामारीका बेला परेका प्रभावका बारेमा युनिभर्सिटी अफ तास्मेनियामा अध्ययनरत नवराज मोडवरीले गरेको अध्ययनबारे चर्चा गर्नेछौ। त्यस्तै तमु समाज भिक्टोरियाले आफ्ना समुदायमा महामारीले पारेको प्रभावबारे पनि अध्ययन गरेको छ, त्यसबारे पनि कुरा गरौंला। नेपाल संवाददाताबाट पछिल्ला 7 दिनमा नेपालमा भएका प्रमुख समाचारहरू सुन्नेछौ। त्यसै गरी पछिल्लो समयमा समाचारहरू सुनिरहनु भएको ओमिक्रोन भेरिएन्ट र यसले अस्ट्रेलियाको अन्तर्राष्ट्रिय उडान र यात्रा प्रतिबन्धमा कस्तो असर पारेको छ भन्ने बारे एक सामग्री प्रस्तुत गरौंला। कार्यक्रममा प्रसारण भएका विषयहरूमा आफ्नो विचार राख्न हामीलाई 0429996263 0429996263 सम्पर्क गर्नुहोला। तर अहिले भने पालो भएको छ पछिल्लो एसपीएस समाचारको। आजका प्रमुख समाचारहरूमा COVID-19 अवशेष फेला परेपछि नर्दर्न टेरिटोरीको अर्को ग्रामीण क्षेत्र लकडाउनमा प्रवेश, सामाजिक सञ्जालमा पोस्ट हुने अपमानजनक सामग्रीहरूको जिम्मेवारी मीडिया कम्पनीले लिनुपर्ने व्यवस्था ल्याउने सरकारको योजना र ओमिक्रोन भेरिएन्टको जोखिम रहेका राष्ट्रबाट आउनेले नेपालमा क्वारेन्टिन बस्नुपर्ने। अब समाचार विस्तारमा। नर्दर्न टेरिटोरीको अर्को दुर्गम समुदाय लकडाउनमा प्रवेश गरेको छ। खेर गएको पानीको परीक्षण गर्दा COVID-19 अवशेष भेटिएपछि क्याथरिन भन्दा 560 दक्षिण पश्चिममा रहेको 500 बासिन्दा रहेको लाजामन्यु समुदायमा लकडाउन लागू गरिएको हो। समुदायमा अहिलेसम्ममा कुनै संक्रमण दर्ता भएको छैन, तर त्यहाँ 60% जनसंख्याले मात्र COVID-19 एक मात्रा खोप लगाएका छन्। 35% पूर्ण मात्राको खोप लगाएका छन्। प्रदेशका मुख्यमन्त्री माइकल गर्नरले आगामी 48 घण्टा कोभिड जाँच र खोप वितरणमा केन्द्रित हुने बताएका छन्।
We have 2 more planes coming back today with more tests. And by the end of today, we should have about 40 extra people on the ground in Lajamanu providing support to residents. The food supply is secure, the power supply is secure, and we have surged our resources to make sure Lajamanu has everything they need to be safe and well during this lockdown. You are not alone, we are with you.
दक्षिणी अफ्रिकाबाट अस्ट्रेलिया आएका 2 कोरोना भाइरस संक्रमितमा ओमिक्रोन भेरिएन्ट भए नभएको बारे जाँच भइरहेको छ। यसैबीच अस्ट्रेलियामा अन्तर्राष्ट्रिय आगन्तुकहरूका लागि नयाँ क्वारेन्टिनको व्यवस्था लागू गरिएको छ। साथै 9 दक्षिणी अफ्रिकी राष्ट्रहरूबाट अस्ट्रेलिया आउन यात्रा प्रतिबन्ध लगाइएको छ। शनिबार विदेशबाट आएका 54 जना ओमिक्रोनको जोखिम भएका स्थानबाट आएका थिए र उनीहरूलाई 14 दिनको क्वारेन्टिनमा राखिएको छ। प्रमुख स्वास्थ्य अधिकारी पल केलीले संघीय राज्य र प्रदेशहरूका सरकारी अधिकारीहरूसँग यस अवस्थालाई निगरानी गर्न छलफल जारी राखेको स्वास्थ्य मन्त्री ग्रेग हन्टले बताएका छन्।
to examine the nature of the variant, all of the international evidence, and all of the domestic requirements. And we won't hesitate, if more is needed, to take those steps. As we did with our first briefing on Friday, we foreshadowed that if more was needed, we would take steps, and overnight, international evidence came in and we took immediate steps yesterday, and we'll continue to do that to protect Australians.
This is South Africa but Northern Territory Aika Ek Bektima COVID 19 Sankramar Paiyekosa Unlai Howard Spring Ko Sarkari Quarantine Mapathaiyekosa Sathe Sankramar Ko Bangshanugat Visheshta Bare Jaanch Pani Jari Rakhiyekosa New South Wales Premier Dominic Perrottet Yesbata Mahamari Saki Nasakeko Bare Manisharulai Sajag Garaeko Bataeka Chan.
There are limits to what the state and federal government can do. These variants will get into the country. It is inevitable. But what we can do to keep people safe is to get vaccinated.
यसैबीच भिक्टोरियामा थप 1061 जनामा कोरोना संक्रमण देखिएको छ भने 4 जनाको यसका कारण मृत्यु भएको छ न्यू साउथ वेल्समा 185 नयाँ संक्रमण दर्ता गरिएको छ राजधानी एसीटीमा भने थप 7 जनामा कोभिड 19 संक्रमण पाइयो अर्को प्रसंगमा आज थप संघीय प्रहरी र न्यू साउथ वेल्स प्रहरी अधिकारीहरू सोलोमन टापुतर्फ जाँदैछन् उक्त सानो पेसिफिक राष्ट्रमा प्रधानमन्त्री मानसा सोगावेरको राजीनामा माग गर्दै चर्किएको नागरिक अशान्तिको स्थापनका लागि अस्ट्रेलिया लगायत पपुआ न्युगिनी फिजी आयरल्याण्ड र न्यूजील्याण्ड सरकारले समर्थन प्रदान गरेको छ केही दिनदेखि अशान्त रहेको सोलोमनमा पछिल्लो समयमा भने अवस्थामा केही सुधार आएको बताइएको छ प्रधानमन्त्री स्कट मोरिसनले अहिलेसम्म प्रदान गरिएको सहयोगबाट देशमा स्थायित्व र समस्याहरूलाई समाधान गर्न मद्दत मिल्ने आशा व्यक्त गरेका छन्
And we are seeing in the Solomons, and I'm getting regular updates, and we're meeting each day to review the operation, that at this point, although things are very unstable, at this point, there are no areas that, to our knowledge, which are where there has been lost control. But obviously plans we know are being made and our responses to those to ensure there can be calm.
संघीय सरकारले अनलाइनमा हुने ट्रोलका विरुद्ध एक कानून संसद समक्ष पेश गर्ने घोषणा गरेको छ प्रस्तावित कानूनमा सामाजिक सञ्जाल कम्पनीहरूले आफ्ना प्लेटफर्महरूमा प्रकाशित हुने सामग्रीहरूमा मानहानि गर्ने र क्षति पुर्याउने किसिमका कमेन्टहरूको जिम्मेवारी लिनुपर्नेछ तर सो कानूनले त्यस्ता कम्पनीहरूलाई आफ्नो रक्षामा उक्त कमेन्टलाई लिएर गुनासो गर्नेहरू समक्ष आपत्तिजनक कमेन्ट गर्ने व्यक्तिको व्यक्तिगत विवरणहरू उपलब्ध गराउन सक्ने व्यवस्था गरेको छ प्रधानमन्त्री स्कट मोरिसनले उक्त कानूनले अनलाइनको क्षेत्रलाई बालबालिका साथै सबैका लागि सुरक्षित बनाउने बताएका छन्
The online world shouldn't be a wild west where bots and bigots and trolls and others can just anonymously going around and harm people and hurt people, harass them and bully them and sledge them. That's not Australia. That's not what can happen in the real world. And there's no case for it to be able to be happening in the digital world.
उक्त कानूनले उच्च अदालतको यसअघिको निर्णयलाई पनि सम्बोधन गर्नेछ जस अन्तर्गत तेस्रो पक्षले गर्ने कमेन्टलाई लिएर जसको प्रोफाइलमा उक्त कमेन्ट गरिन्छ त्यसको जिम्मेवारी प्लेटफर्मले भन्दा पनि सामाजिक सञ्जाल प्रयोगकर्ताले लिनुपर्ने निर्णय गरिएको थियो महान्यायाधिवक्ता मिखाइल क्यासले उक्त परिवर्तनले ठूला प्राविधिक कम्पनीहरूलाई जिम्मेवार बनाउने बताएकी छन्
Social media services, they need to step up and they need to understand that they have a responsibility in this regard. And that is why this important step providing clarity to all Australians, but in particular to social media companies, you will be deemed the publisher.
एक लिबरल सेनेटरले राष्ट्रिय अखण्डता सम्बन्धी नियमनकारी व्यवस्थाको पक्षमा मत हाल्ने सांसदप्रतिको प्रधानमन्त्रीको व्यवहारको बचाउ गरेकी छन् तास्मिनियाकी लिबरल सांसद ब्रिजेट आर्चरले पार्टीको निर्णय विपरीत गएर सांसद हेलेन हेन्सको इन्टिग्रिटी विधेयकको पक्षमा मत राखेकी थिइन् र त्यस लगत्तै उनलाई प्रधानमन्त्री स्कट मोरिसन ट्रेजर जोस फ्राइडनबर्ग विदेश मन्त्री मरिस पाइनसँग भेट्न बोलाइएको थियो उक्त भेटलाई प्रधानमन्त्रीले मैत्रीपूर्ण भनेका छन् भने सांसद आर्चरले खुला किसिमको भएको बताएकी थिइन् यसै सम्बन्धमा सेनेटर एन रस्टनले एबीसीसँग कुरा गर्दै सांसद आर्चरको चिन्ताबारे बुझ्न प्रधानमन्त्रीले भेट्न खोज्नु जायज भएको बताएकी छन्
And that's exactly consistent with how the Prime Minister would deal with any other backbencher that sought to cross the floor. And I can assure you that the Prime Minister did meet with Senator Antic and Senator Rennick last week, as he would have met, I'm sure, with every other Liberal Party senator that had crossed the floor in the time he's been the Prime Minister.
अब नेपालतर्फ लागौं जहाँ कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम रहेका दक्षिण अफ्रिकी राष्ट्रहरूबाट आउने व्यक्तिहरूले अनिवार्य रूपमा एक हप्ता क्वारेन्टिन बस्नुपर्ने भएको छ। यसअघि पूर्ण खोप लगाएका यात्रुहरूले क्वारेन्टिन बस्नु पर्दैन थियो, तर खोप नलगाएका यात्रुले भने एक हप्ता होटल क्वारेन्टिन बस्नुपर्ने व्यवस्था रहेको थियो। दक्षिण अफ्रिकाबाट र त्यस क्षेत्रलाई ट्रान्जिट बनाउँदै नेपाल आएका यात्रुहरूलाई निगरानीमा राख्दै परीक्षणका साथै क्वारेन्टिनमा पठाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्ण पौडेल बीबीसी नेपालीलाई बताएका छन्। दक्षिण अफ्रिकासँग सीधा उडान नभए पनि नेपालको सीधा उडान रहेको हङकङमा पनि ओमिक्रोन पाइएपछि भने सो क्षेत्रको उडान स्थगित गर्ने नगर्ने बारे आज बस्ने संकट व्यवस्थापन समन्वय समितिको बैठकले निर्णय गर्ने पनि बताइएको छ। त्यस्तै हिजो शनिबारसम्मको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले थप 197 जनामा संक्रमण देखाएको छ भने 3 यसका कारण मृत्यु भएको छ। यससँगै कुल 11,521 जनाले संक्रमणका कारण ज्यान गुमाइसकेका छन्। त्यस्तै पछिल्लो समयमा कुल 7,156 सक्रिय संक्रमित रहेका छन्। संयुक्त गणराज्यमा 2 कोविड 19 ओमिक्रोन भेरिएन्ट भेटिएको छ। ब्रेन्टवुड र नोटिङ्गममा भेटिएका ती 2 मामिलाहरू दक्षिणी अफ्रिकाबाट आएका यात्रुहरूसँग जोडेर हेरिएको छ। युकेका प्रमुख स्वास्थ्य अधिकारी क्रिस विटीले कोविड खोपले उक्त भेरिएन्टलाई कस्तो असर पार्छ भन्ने अनुसन्धानकै क्रममा रहेको बताएका छन्।
What we do know is that there are quite extensive mutations on the spike protein, which is an important part of the virus. And the reason that is important is that is the bit which all the vaccines are against and indeed which most natural immunity is against. So there is a reasonable chance that at least there will be some degree of vaccine escape with this variant.
त्यस्तै प्रधानमन्त्री बोरिस जोन्सनले युकेको कोविड बुस्टर खोप प्रदान गर्ने कार्यलाई तीव्रता दिने घोषणा गरेका छन्।
It is pretty clear that if you're, no matter what the effects of this new variant, if you're vaccinated in particular, if you have a booster, your immune response is likely to be stronger. So the best thing you can do, the best thing everybody can do, is get your booster, and the stronger the overall position will all be. And as I say, as we go forward to Christmas, we are in a strong position.
यता जर्मनीमा पनि 2 ओमिक्रोन भेरिएन्ट फेला परेका छन्। संक्रमित दुवैजना म्युनिखका रहेका र उनीहरू दक्षिण अफ्रिकाबाट नोभेम्बरमा देशमा प्रवेश गरेका थिए। इटलीमा पनि एक मोजाम्बिकबाट आएका यात्रुमा उक्त भेरिएन्ट पाइएको छ। यसै समयमा साउथ अफ्रिकाबाट नेदरल्यान्ड्स आएका 61 कोरोना संक्रमितहरूलाई ओमिक्रोन भेरिएन्ट भए नभएको जाँच गरिँदैछ। अफगानिस्तानका नवनियुक्त प्रधानमन्त्रीले 3 अगाडि तालिबानले सत्ता कब्जा गरेपछि पहिलो पटक सार्वजनिक रूपमा बोलेका छन्। तालिबानी प्रधानमन्त्री मुल्ला मोहम्मद हसन अखन्दको रेकर्ड गरिएको आधी घण्टा लामो सम्बोधनलाई राज्य सञ्चालित सञ्चार माध्यमहरूमा प्रसारण गरिएको थियो। सो सम्बोधनमा उनले बेरोजगारी, आर्थिक संकट र भोकमरीको सम्भावना जस्ता समस्या लगायतमा अफगानिस्तानको अवस्था खराब हुनुमा अमेरिकाद्वारा समर्थित सरकार जिम्मेवार रहेको आरोप लगाएका छन्। उनले आफ्नो सरकारले भ्रष्टाचारको अन्त्य गर्दै देशमा सुरक्षा ल्याएको बताएका छन्।
We have tried as much as possible to solve the problems of people. We are working overtime in every department, in every section. Nation, be vigilant. Those left over from the previous government in hiding are making remarks and are causing anxiety, misleading the people to distrust their government. Nation, be vigilant that the enemy do not overrun us, again, defiant of our holy government, our security.
अब लागौं आजको खेलकुद समाचारतर्फ। पर्थमा भएको वुमेन्स बिग ब्यास लिगको फाइनल खेलमा पर्थ स्कर्चरले एडलेड स्ट्राइकर्सलाई 12 हराउँदै पहिलो पटक उपाधि विजेता बनेको छ। स्कर्चरले 146 रनको लक्ष्य दिएकोमा स्ट्राइकर्स 6 गुमाउँदै 134 रनमा नै सीमित भएको थियो। पर्थ स्कर्चरले यसअघि 2 फाइनलसम्मको यात्रा तय गरेको भए पनि दुवै खेलमा हार बेहोरेको थियो। उक्त खेल हेर्न डब्ल्युबिबिएलमा अहिलेसम्मकै सबैभन्दा गते 15,500 भन्दा बढी दर्शकको उपस्थिति रहेको थियो। अब आजको विदेशी मुद्राको विनिमय दर र एक अस्ट्रेलियाली डलर बापत आज नेपाली 85 रुपियाँ 91 पैसा, 71 अमेरिकी सेन्ट र 62 युरो सेन्ट प्राप्त हुनेछ। अब भोलि सोमबारको मौसम सम्बन्धी विवरण। पर्थमा अधिकांश समय घाम लाग्दै अधिकतम तापक्रम 27 डिग्री रहनेछ। एडिलेडमा पूर्णतया मौसम सफा रहनेछ भने तापक्रम 28 डिग्रीसम्म उक्लनेछ। 26 डिग्री रहने मेलबर्नमा पनि दिनभर घाम लाग्नेछ। होबार्टमा 20 डिग्री र आंशिक बदली हुने। त्यस्तै मौसम रहने क्यानबेरामा अधिकतम तापक्रम रहेको छ 23 डिग्री। वलङ्गङमा 20 डिग्री र आंशिक बदली हुनेछ। त्यस्तै मौसम रहने सिडनी र दिनभर बादल लाग्ने न्यूकासल दुवै स्थानमा अधिकतम तापक्रम 22 डिग्री रहनेछ। ब्रिस्बनमा केही समय पानी पर्ने र 26 डिग्री अधिकतम तापक्रम रहनेछ। पानी पर्ने केन्समा तापक्रम 32 डिग्रीसम्म उक्लने र अन्त्यमा डार्विनमा पनि वर्षा र अधिकतम तापक्रम रहेको छ 34 डिग्री। यसका साथ आजको एसपीएस समाचार यति नै।
तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
के तपाईलाई अस्ट्रेलिया बसोबासको क्रममा मद्दतको आवश्यकता छ? एसबीएस सेटलमेन्ट गाइडले भिसा, स्वास्थ्य, रोजगार र अन्य विषयबारे जानकारी दिन्छ। sbs.com.au/language/settlementguide जानुहोस्।
एसपीएस तपाईलाई COVID-19 बारे सूचित राख्न प्रतिबद्ध छ। बहुभाषी कोरोना भाइरस पोर्टलबाट आफ्नो भाषामा जानकारी प्राप्त गर्नुहोस्। sbs.com.au/coronavirus।
रह्यो पहिलो विश्रामपछि स्वागत छ श्रोतावृन्द। फेरि पनि एसपीएस रेडियोको नेपाली कार्यक्रममा म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा। र हामीले विश्राममा जानुभन्दा अगाडि चाहिँ पछिल्लो समाचारहरू, प्रमुख समाचारहरू विश्वभरका, त्यसै गरी अस्ट्रेलियाका प्रमुख समाचारहरू प्रस्तुत गऱ्यौँ। अब भने कार्यक्रममा हामी कोरोना भाइरस र पछिल्लो समयमा विशेष गरेर यो ओमिक्रोन भेरिएन्टले किन विश्व जगतमा नै एउटा चिन्ता थपिदिएको छ भन्ने बारेमा आजको कार्यक्रममा अहिले केही बेरमा हामी चर्चा गरौँला। त्यस्तै गरेर अब आजको कार्यक्रममा चाहिँ अन्य के विषयवस्तु रहेका छन् भन्दाखेरि धेरै चाहिँ सामुदायिक विषयहरू रहेका छन्, जसमा चाहिँ अब हामी भिक्टोरियातर्फ जानेछौँ, जहाँ तमु समाज भिक्टोरियाले चाहिँ कोरोना भाइरस यो महामारीको समयमा समुदायमा परेको प्रभावको बारेमा अध्ययन गरेको छ। त्यस्तै यस्तै किसिमको अध्ययन चाहिँ यो युनिभर्सिटी अफ तास्मेनियामा अध्ययनरत नवराज मुरवरीले गरेको एउटा अध्ययनबारे पनि कुरा गर्नेछौँ, जहाँ चाहिँ अब भुटानी शरणार्थी पृष्ठभूमिका आप्रवासी स्कुले केटाकेटीलाई चाहिँ यो महामारीको समयमा के कस्तो प्रभाव पर्यो भन्ने सम्बन्धमा उनले अध्ययन गरेका छन्। त्यसबारेमा पनि हामी केही बेरमा कुरा गरौँला। त्यसै गरेर गीत सङ्गीत पनि बजाउँला। र अब समयले साथ दिए अनि यो सिडनीमा शनिबार भएको एक भानु जयन्तीको अवसरमा एक कार्यक्रम आयोजना भएको थियो, त्यो कार्यक्रमको बारेमा पनि अलिकति केही सामग्रीहरू प्रस्तुत गर्ने प्रयास गर्नेछौँ। र अब यो कार्यक्रममा प्रसारण भएका विषयमा आफ्नो विचार राख्न, अन्य कुनै विषयवस्तुलाई स्थान दिनुपर्छ भने पनि हामीलाई 0429996263 कार्यक्रम अवधिमा एसएमएस गर्नुहोस्। र अन्य समयमा त हामी फेसबुक र ट्विटरमा @SBS नेपालीमा हरदम तपाईँहरूको म्यासेज पर्खेर बसिरहेका हुन्छौँ। र यति भन्दै अब चाहिँ अब गएको बिहिबार प्रसारण भएको कार्यक्रमको अलिकति छोटो झलक लिनतर्फ लागौँ। नोभेम्बर 25 10 डिसेम्बरसम्मको 16 दिनलाई महिला हिंसा अन्त्य गर्ने अन्तर्राष्ट्रिय अभियान स्वरूप मनाउने गरिएकोमा चाहिँ यस अन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गर्ने गरिन्छ। र यसै अभियान अन्तर्गत शनिबार चाहिँ हिजो वक अगेन्स्ट फ्यामिली भायोलेन्स भन्ने एक कार्यक्रमको आयोजना गरिएको थियो। र सो कार्यक्रममा सहभागी हुने केही अस्ट्रेलियाका नेपालीहरूले किन यो कार्यक्रममा सहभागिता जनाउन लागेको भन्ने सम्बन्धमा बताएका थिए। अब उनीहरूको भनाइएको छोटो अंश एकपटक सुनिहालौँ।
नमस्ते, मैले 25 नोभेम्बरमा वक अगेन्स्ट फ्यामिली भायोलेन्समा पार्टिसिपेट हुँदैछु किनकि पारिवारिक हिंसा र समाजमा यसको प्रभावबारे चेतना जगाउन चाहन्छु। हिंसा महिलामा मात्र हुन्न, पुरुषमा पनि हुन्छ। यस दिनमा जागरुकता ल्याउन हिँड्छु र सपोर्ट गर्छु जो चाहिँ हिंसाको शिकार हुनुभएको छ। सँगै हामी परिवार हिंसा र महिला हिंसा रोक्न सक्छौँ। अनि एउटै मेसेज दिन चाहन्छु कि आफूलाई रेस्पेक्ट गर्नुहोस् र हिंसाको विरुद्ध उठ्नुहोस्।
म प्रत्येक वर्ष 25 नोभेम्बरमा महिलामाथि हुने हिंसा विरुद्धको अभियानमा सहभागी हुन्छु, किनभने हाम्रो समाजमा अझै पनि महिलाहरू घरेलु हिंसाबाट पीडित छन् र आफ्नो जीवन स्वतन्त्रपूर्वक बाँच्न पाएका छैनन्। म चाहन्छु हाम्रो समाज सचेत बनोस् र सबै महिलाहरूले सम्मानपूर्वक जीवन जिउन पाउन्।
म यो 25 नोभेम्बरमा हुन लागेको वर्क अगेन्स्ट फ्यामिली भोइलेन्स अभियानमा भाग लिन जाँदैछु, किनकि हाम्रो समाजमा नेपालमै होस् या बाहिर विदेशमा धेरै महिलाहरूले घरेलु हिंसाको शिकार हुनु परेको छ, आफ्नै परिवारजनबाट डराएर जीवन बिताइरहनु परेको छ। मेरो इच्छा सबैजनालाई यो बारेमा चेतना होस्, सबैजनाले यस विरुद्ध आवाज उठाउन् र हाम्रो दिदीबहिनीहरूलाई चाहिने सहयोग र माया सबैजनाले दिउन्।
र महिला हिंसा विरुद्धको 16 दिने अन्तर्राष्ट्रिय अभियानका सम्बन्धमा विस्तृत रिपोर्ट चाहिँ तपाईँले हाम्रो वेबसाइटमा sbs.com.au/nepalimा प्राप्त गर्न सक्नुहुनेछ र त्यसको लिङ्क चाहिँ फेसबुक र ट्विटरमा @sbs nepalimा पनि राखेका छौँ। र अब भने यति भन्दै समय भएको छ गए 7 दिनका नेपालका मुख्य समाचार सुन्ने संवाददाता सेवा भट्टराईबाट।
यस हप्ता नेपालमा कोरोनाबाट प्रतिदिन नयाँ संक्रमित हुने मानिसको संख्या 200-300 बीचमा र मृत्यु हुनेको संख्या 5 भन्दा कम रहेको छ। सक्रिय संक्रमितको संख्या 7,000 वरिपरि रहेको छ। संक्रमणको संख्या निकै कम भए तापनि मास्क लगाउन, भौतिक दूरी कायम गर्न र हातको सरसफाई गरिरहन सरकारले सुझाव दिएको छ। त्यस्तै 27% मानिसले खोपको पूर्ण मात्रा र 31% भन्दा बढीले खोपको पहिलो मात्रा लगाइसकेका छन्। सर्वोच्च अदालतमा मुद्दा हेर्ने न्यायाधीश छान्नका लागि आगामी बुधबारदेखि गोला प्रथा प्रयोग गरिने भएको छ। योभन्दा अगाडि प्रधान न्यायाधीशले आफ्नो खुसीमा अन्य न्यायाधीशका लागि पेशी तोक्ने गरिरहेका थिए। यो प्रचलनले न्यायपालिकामा भ्रष्टाचार गर्ने मौका दिएको भन्दै अधिवक्ता र अन्य न्यायाधीशहरूले करिब 1 महिनादेखि प्रधान न्यायाधीशका विरुद्ध आन्दोलन गरिरहेका थिए। तर आन्दोलनको एउटा माग पूरा भए तापनि प्रधान न्यायाधीश चोरेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने उनीहरूले बताएका छन्। जबरामाथि भ्रष्टाचारका विभिन्न आरोप लागिरहेकाले उनले राजीनामा दिनुपर्ने माग 1 महिनादेखि उठिरहेको हो। बिहिबार दिउँसो जबराको राजीनामा माग गर्दै बार एसोसिएसनले सिंहदरबारदेखि बालुवाटारसम्म मार्च पास गरेको छ। यस र्यालीमा थुप्रै पूर्व प्रधान न्यायाधीशका साथै नेपाल पत्रकार महासंघ, शिक्षक महासंघ, इन्जिनियर्स एसोसिएसन, जनस्वास्थ्य संघ, आदिवासी जनजाति महासंघ र वृहत नागरिक आन्दोलन लगायत विभिन्न पेसासँग सम्बन्धित समूह पनि सहभागी भएका छन्। शुक्रबारदेखि नेपालको एक प्रमुख पार्टी नेकपा एमालेको महाधिवेशन चितवनमा सुरु भएको छ। यस महाधिवेशनबाट पार्टीमा नयाँ नेतृत्व चयन गर्नका लागि आइतबार निर्वाचन हुने र सोमबार घोषणा गरिने बताइएको छ। अधिवेशनका दिनमा पूर्व पश्चिम राजमार्ग बन्द गरेर सयौं सवारी साधन अलपत्र हुँदा धेरै मानिसले त्यसको विरोध गरिरहेका छन्। त्यस्तै समारोहमा पुष्पवृष्टि लगायतका फजुल खर्चको पनि आलोचना भइरहेको छ। एमालेका भूतपूर्व प्रभावशाली नेताहरू माधव नेपाल र झलनाथ खनालले पार्टी छोडिसकेको हुँदा महाधिवेशनमा सहभागी मानिसको संख्या घटेको छ। तर पनि एमाले नेता केपी ओलीले आगामी चुनावमा एमाले विजयी हुने दावी गरिरहेका छन्।
जनमतबाट हामीले एकल बहुमत ल्याउनु पर्नेछ यस देशका लागि, एमालेका लागि होइन। आउँदो चुनावपछि एमालेको सरकार बन्छ र एमाले बाँकी रहेका विकासका कामलाई अगाडि बढाएर समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभिवादा पूरा गर्छ।
महाधिवेशनमा अरू दलका नेतालाई पनि निम्तो दिइएको छ, तर नेपाल र खनाललाई भने दिइएको छैन। माओवादी नेता प्रचण्डले यो निम्तो अस्वीकार गरेका छन् भने भारतबाट भारतीय जनता पार्टी र भारतीय कंग्रेस पार्टीका प्रतिनिधि उपस्थित हुनेछन् र चीनले शुभकामना सन्देश पठाएको छ। त्यस्तै अर्को प्रमुख पार्टी नेपाली कांग्रेसले पनि महाधिवेशनको तयारी गरिरहेको छ। अबको दुई हप्तामा हुने महाधिवेशनभन्दा अगाडि काङ्ग्रेसले आधाभन्दा बढी जिल्लामा जिल्ला स्तरका पदाधिकारीको चुनाव सकिसकेको छ। नेपाललाई अति कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नति गर्ने प्रस्तावलाई संयुक्त राष्ट्रसंघले पारित गरेको छ। यसका लागि तयारी गर्न नेपाललाई 5 वर्षको समय दिइनेछ र त्यतिन्जेल कम विकसित मुलुकले पाउने सुविधा नेपालले पाइरहने बताइएको छ। नेपाल सहित बंगलादेश र लाओस पनि यस स्तरोन्नतिका लागि छानिएका छन्। नेपालले कुल गार्हस्थ उत्पादनका आधारमा प्रति व्यक्ति आय, मानवीय सम्पत्तिको सूचक र वातावरणीय जोखिमको सूचक मध्ये 2 वटा मापदण्ड पूरा गरेपछि स्तरोन्नतिका लागि योग्य मानिएको हो। महामारीका कारण हुम्लाका केही स्थानमा खाद्य संकट भएपछि जोखिम मोलेर हिउँ छिचोलेर यात्रा गर्दै 30 जना मानिस आफ्ना गाउँका लागि चामल माग्न हुम्लाको सदरमुकाम सिमकोट पुगेका छन्। त्यहाँ चामल नपाएपछि उनीहरू गाउँ फर्केका छन् भने नामखा गाउँका वडाध्यक्ष पालजोर तामाङ काठमाडौँ आइपुगेका छन्। चीनसँग सिमाना जोडिएको उत्तरी हिमाली जिल्ला हुम्लामा मानिस चीनमा काम र व्यापार गरेर त्यही खानेकुरा किनेर खाने गरेको तामाङले बताएका छन्। तर गत वर्ष भने महामारीका कारण चीनले सिमाना बन्द गरेपछि त्यस्तो गर्न नपाएको हुनाले खाद्य संकट आइपरेको तामाङ बताउँछन्।
कि त अब त्यति उतो गर्ने गरेर त आउनु पऱ्यो, हामी 30 जना मान्छे बरु दुःख पाओस् होइन, त्यहाँको जनताले त्यति खान नभएर बस्नु त सक्दैन त्यहाँ, अनि त्यही कारणले हामी त्यतिसम्म दुःख गरेर।
तामाङले गृह मन्त्रालयमा आफ्नो कुरा राखेपछि सरकारले हेलिकप्टरबाट हुम्लामा चामल ढुवानी गरिदिने आश्वासन दिएको छ। सडक मार्गमा जोडिन बाँकी नेपालको अन्तिम जिल्ला हुम्ला अत्यन्त विकट र दुर्गम रहेकाले यातायातका लागि हवाई मार्ग नै अपनाउनु पर्ने बाध्यता रहेको छ र उर्वर भूमिको कमी र चिसो मौसमका कारण हुम्लाका धेरैजसो भागमा उवा र आलु मात्र उब्जिने हुनाले धेरैजसो मानिसले किनेर खाने गर्दछन्। नेपालमा यस हप्ता मौसम खराब भएर जनजीवनमा असर पारेको छ। चिसो बढ्नुका साथै तुवालो लागेर घाम लाग्न मुस्किल परिरहेको छ। भिजिबिलिटी कम भएका कारण यस हप्ता थुप्रै उडान रद्द गरिएका छन्। बढ्दो प्रदूषणका कारण प्रत्येक वर्ष जाडो महिनामा नेपालको मौसम यस्तो हुने गर्दछ। पानी परेपछि वा तीव्र गतिमा हावा चलेपछि मात्रै मौसम खुल्ने बताइएको छ र केही दिन मौसम यस्तै रहने बताइएको छ। एसबीएस नेपालीका लागि काठमाडौँबाट सेवा भट्टराई।
SBS नेपाली मोबाइल अनलाइन र रेडियोमा
SBS नेपाली जहाँ कहीँ भन्दै अब नेपालका पछिल्ला 7 दिनका समाचारहरू पनि सुनिहाल्नु भयो। अब भने एकपछि अर्को भेरिएन्टको कोरोना भाइरस देखा परिरहँदा केही दिन यता ओमिक्रोनको चर्चा त सुनिरहनु भएकै होला। अब यस सम्बन्धी नै कुरा गर्नतर्फ लागौँ। दक्षिणी अफ्रिकाबाट सिडनी आएका 2 व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएपछि पछिल्लो समय निकै चिन्ताजनक भनिएको ओमिक्रोन भेरिएन्ट रहे नरहेको बारे जाँच भइरहेको छ। ओमिक्रोन अहिले विश्वका धेरै स्थानमा रहेको डेल्टा भेरिएन्ट भन्दा बढी जोखिमयुक्त रहेको भन्ने विश्व स्वास्थ्य संगठनको भनाइसँगै अस्ट्रेलियाले पनि गैर अस्ट्रेलियाली नागरिकहरूका लागि 9 दक्षिण अफ्रिकी राष्ट्रबाट हुने उडानहरूलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ। साउथ अफ्रिका, लेसोथो, बोत्सुवाना, जिम्बाब्वे, मोजाम्बिक, त्यस्तै नामिबिया, एस्वाटिनी, मालवी र सेसेल्सबाट अस्ट्रेलियाली नागरिक र उनीहरूका नजिकका परिवार बाहेक अन्यले अस्ट्रेलिया प्रवेश गर्न नपाउने भएका हुन् र अहिले ती क्षेत्रबाट भर्खरै अस्ट्रेलिया आएकाहरूले अनिवार्य 2 हप्ता होटल क्वारेन्टिनमा बस्नुपर्नेछ। आखिर के हो त ओमिक्रोन भेरिएन्ट? विश्व स्वास्थ्य संगठनले शुक्रबार पछिल्लो समयमा दक्षिणी अफ्रिकामा फेला परेको ओमिक्रोन भेरिएन्टलाई चिन्ताजनक भनेको छ। संगठनका अनुसार नोभेम्बर 24 पहिलो पटक रिपोर्ट गरिएको उक्त भेरिएन्ट वंशानुगत विशेषतामा परिवर्तन भएर सजिलै फैलने, असर धेरै पार्न सक्ने र उपचार गर्न गाह्रो हुने प्रकारको रहेको भन्दै यसलाई संगठनले भेरिएन्ट अफ कन्सर्नका रूपमा राखेको हो। यस वर्गीकरणले विश्वभर भेटिएको डेल्टा र केही कमजोर किसिमका अल्फा, बेटा र गामा मध्ये ओमिक्रोन अहिलेसम्मकै सबैभन्दा चिन्ताजनक प्रकार रहेको देखाएको छ। कोरोना भाइरसको अत्याधिक उत्परिवर्तन क्षमताको ओमिक्रोन भेरिएन्ट दक्षिण अफ्रिकाको ग्वाटेङ प्र प्रान्तमा युवावर्गमा निकै छिटो फैलिएको पाइएपछि विश्व स्वास्थ्य संगठनले यसलाई चिन्तित पार्ने किसिमको भएको बताएको हो। संगठनकी मारिया भान केर्कोपले प्रारम्भिक प्रमाणहरूले यसमा पुनः संक्रमण हुने जोखिम उच्च रहेको देखाएको बताएकी छिन्।
So Omicron B11529 is named as a variant of concern because it has some concerning properties. This variant has a large number of mutations, and some of these mutations have some worrying characteristics. Right now, there are many studies that are underway. There's a lot of work that is ongoing in South Africa and in other countries to better characterize the variant itself in terms of transmissibility, in terms of severity, and any impact on our countermeasures like the use of diagnostics, therapeutics, or vaccines.
विश्वका धेरै राष्ट्रहरूले ती क्षेत्रहरूबाट आउने हवाई उडानलाई प्रतिबन्ध लगाएका छन्। यता अस्ट्रेलियामा भने यसबाट डराउनु नपर्ने भन्दै स्वास्थ्य मन्त्रीले शनिबार अस्ट्रेलियालीहरूलाई आश्वासन दिएका थिए। अस्ट्रेलियामा खोप लगाउनेहरूको संख्या उच्च रहेको भन्दै संघीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले अस्ट्रेलिया तथा यहाँका बासिन्दाहरू कुनै पनि किसिमको नयाँ कोरोना भाइरस भेरिएन्टको सामना गर्न तयार रहेको भन्दै ओमिक्रोनबाट डराउनु पर्ने अवस्था नरहेकोमा जोड दिएका छन्।
We now have a vaccination rate which has seen 39 million vaccinations delivered in Australia. We are at 92.2% first vaccination and 86.6% second vaccination. And we've now passed 400,000 boosters. So we are one of the most highly vaccinated societies in the world, one of the most recently vaccinated societies in the world, and one of the best prepared in terms of our hospital system and our public health measures.
त्यस्तै प्रमुख स्वास्थ्य अधिकारी पल केलीले नयाँ आगन्तुकहरूका लागि अस्ट्रेलिया प्रवेश गर्ने व्यवस्थाहरूमा केही कडाई गरिने र ओमिक्रोनको जोखिम रहेको दक्षिण अफ्रिकाबाट अस्ट्रेलिया यात्रा गर्न प्रतिबन्ध लगाइने बताएका छन्।
A couple of things we will be strengthening at the border. One of those, at the moment, where it is a requirement for people arriving in Australia to provide evidence of their vaccination, as well as evidence of a negative test prior in the 3 days prior to arriving in Australia. So we will be adding something which is currently not required, but it is collected and asked to be given, which is about 14-day travel history, and particularly where that involves places of concern currently in Southern Africa.
त्यस्तै स्वास्थ्य मन्त्री हन्टले यदि आवश्यक परेको खण्डमा अझ कडा किसिमको कदम चाल्न पनि सरकार पछि नहट्ने बताएका छन्।
To examine the nature of the variant, all of the international evidence and all of the domestic requirements, and we won't hesitate if more is needed to take those steps as we did with our first briefing on Friday. We foreshadowed that if more was needed we would take steps, and overnight international evidence came in and we took immediate steps yesterday, and we'll continue to do that to protect Australians.
त्यस्तै क्विन्सल्याण्डका अधिकारीहरूले पनि मानिसहरूलाई ओमिक्रोन भेरिएन्टबाट नडराउन भनेको छ। अहिले जारी रहेको प्रतिबन्धहरू राज्यवासीलाई सुरक्षित राख्न पर्याप्त भएको उनीहरूको भनाइ छ। राज्यका उपप्रमुख स्वास्थ्य अधिकारी पिटर एटकिन भन्छन्, अन्तर्राष्ट्रिय आगन्तुकहरू होटल क्वारेन्टिन बस्ने गरेका छन् भने अन्तर्राष्ट्रिय उडान खुल्ला गरिएका राज्यबाट आउने अन्तर्राज्य यात्रुहरूलाई घरमा क्वारेन्टिनमा राखिने व्यवस्था जारी रहेकाले नयाँ भेरिएन्टबाट तर्सिहाल्नु नपर्ने उनको भनाइ छ।
Look, it's too early to say at the moment. The case numbers are low. It's in the 60s. We expect there to be more. But until we get more information, until we get more details about whether those cases have been vaccinated, non-vaccinated, whether they're people with comorbidities. Remember, South Africa also has significant problems with HIV. And we don't know the integration and interrelationship between HIV and COVID in South Africa yet. It's too early. We need to get more information before we act.
न्यू साउथ वेल्सका प्रिमियर डोमिनिक पेरोटेले ओमिक्रोनले महामारी अझै सकिएको छैन भन्ने मानिसहरूलाई सम्झाएको बताएका छन्।
There are limits to what the state and federal government can do. These variants will get into the country. It is inevitable. But what we can do to keep people safe is to get vaccinated.
यो समाचार तयार पारुन्जेलसम्म संयुक्त गणराज्य, इटली, जर्मनी, त्यस्तै हङकङ, बेल्जियम र इजरायलमा पनि ओमिक्रोन भेरिएन्ट देखिएका छन्। यति भन्दै यस सम्बन्धी समाचार यहीँ सकाउँछु र अब छोटो विश्राम लिउँ। विश्रामपछि अन्य सामुदायिक जानकारीहरू कुराकानीहरू त हामीसँग छँदैछन्।
SBS
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 SBS Radio.
र फेरि पनि विश्राममा पछि स्वागत छ यहाँहरूलाई एसबीएस रेडियोको नेपाली कार्यक्रममा म सुनिता पोखरेल रहेको छु र अब कोभिड उन्नाइस सम्बन्धी कुराकानी अब त बन्द गर्न पाइएला कि भन्यो है दुई वर्ष भइसक्यो कोभिड उन्नाइस भनेको तर पनि अब सकिने नाम लिएको छैन फेरि अर्को भेरिएन्ट होइन तर अब यो अब प्रस्तुत हुने विषय चाहिँ अलिकति फरक छ अब यो कोभिड उन्नाइस सम्बन्धी नै हो हुन चाहिँ तर अब यो कोभिड उन्नाइस महामारी र यसले समुदायमा पारेको प्रभाव का बारेमा भएका अध्ययन सम्बन्धी कुरा गर्नतर्फ लागौँ भुटानी शरणार्थी पृष्ठभूमिका आप्रवासी स्कूले केटाकेटीलाई कोभिड उन्नाइस महामारीका बेला परेका प्रभावका बारेमा युनिभर्सिटी अफ टास्मेनियामा विद्यावारिधि गर्दै गरेका एक नेपालीले अनुसन्धान गरेका छन् भ्युज अफ एडोलेसेन्ट भुटनिज रेफ्युजिज अन होम लर्निङ ड्युरिङ स्कूल सटडाउन अक्रस द पिरियड अफ कोभिड नाइन्टिन नाम रहेको उक्त अनुसन्धान रिपोर्टलाई विश्व स्वास्थ्य संगठनले आफ्नो कोरोना भाइरस पेजमा पनि स्थान दिएको छ अनुसन्धान रिपोर्टले कोभिड उन्नाइस महामारीका दौरान स्कूले केटाकेटी समग्रमा सिकाइबाट वञ्चित हुन पुगेको र उनीहरूले एक्लोपन महसुस गरेको पाएको अनुसन्धानकर्ता मध्येका एक नवराज मुडवरीले बताएका छन् सहकर्मी कृष्ण पोखरेलले मुडवरीसँग अनुसन्धानका बारेमा कुराकानी गर्नुभएको छ प्रस्तुत छ उनीसँग गरिएको यो कुराकानीको छोटो अंश
अस्ट्रेलिया मात्रै नभएर अन्तर्राष्ट्रिय रूपमा पनि अब युरोपमा अमेरिकामा अन्य मुलुकहरूमा पनि जस यो कोभिड नाइन्टिनले स्कुल सटडाउन भयो भने चाहिँ त्यसको प्रत्यक्ष असर चाहिँ भल्नरेबल ग्रुपलाई चाहिँ के छ हुन्छ जसको जुन विद्यार्थीहरूको प्यारेन्ट्सहरू एजुकेटेड छैन जुन विद्यार्थीहरूको के छ आर्थिक अवस्था राम्रो छैन जुन प्यारेन्ट्सहरूको चाहिँ के छ उनीहरूले घरमै बसेको बच्चाहरूलाई चाहिँ आफूले सिकाउन सक्दैन होइन रिसोर्सेसहरूको कमी हुन्छ त्यस्तो बच्चाहरूलाई चाहिँ यसले चाहिँ के छ मार पर्छ भन्ने किसिमको चाहिँ रिपोर्ट दिइसके पछाडि चाहिँ अनि संसारभरिबाट विभिन्न के छ विद्वानहरूले स्कलरहरूले रिसर्चरहरूले चाहिँ अब यसको यो पाटोबाट चाहिँ अध्ययन गर्न थाले होइन अनि यो पाटोबाट अध्ययन गर्न थालिसके पछाडि चाहिँ अनि हामीलाई चाहिँ के एउटा अचम्म लाग्यो भन्दाखेरि चाहिँ यो रिफ्युजी र माइग्रेन्ट ब्याकग्राउन्डको चाहिँ के छ ग्रुप पनि त भल्नरेबल ग्रुपमै पर्छ नि त अस्ट्रेलियन तपाईँको क्याटेगोराइजेसनमा होइन अनि यो ग्रुपमा चाहिँ के छ अध्ययन गरेको चाहिँ एकदमै कम पाइयो अनि एकदमै कम पाइयो अनि मैले त्यो ग्रुपमा चाहिँ के छ अध्ययन गरिराखेको हुनाले चाहिँ अब यसलाई चाहिँ यो इस्युलाई चाहिँ के छ हामीले उठान गर्नुपर्छ भनेर 2020 जुनबाटै हामीले सुरु गऱ्यौँ एउटा चाहिँ के छ भ्यू पोइन्ट आर्टिकल लेख्नुपर्छ भनेर होइन इस्युलाई उठान गर्नुपर्छ भनेर हामीले 2020 जब स्कुल लकडाउन भयो सुरुवात गऱ्यौँ अनि सुरुवात गरिसके पछाडि यो चाहिँ तपाईँको चाहिँ के छ 2021 फेब्रुअरीमा एउटा चाहिँ के छ इम्प्याक्ट अफ कोभिड नाइन्टिन अन रेफ्युजी ब्याकग्राउन्ड स्टुडेन्ट्स ड्युरिङ स्कुल सटडाउन इन अस्ट्रेलिया अ कल फर एक्सन भनेर हामीले एउटा पेपर पब्लिस गरौँ यो चाहिँ टिचर्स एन्ड करिकुलम भन्ने जर्नल न्युजिल्यान्डबाट प्रकाशित हुन्छ त्यसमा प्रकाशित गऱ्यौँ अनि त्यसमा प्रकाशित गरिसके पछाडि चाहिँ अब यसको बारेमा चाहिँ के छ संसारबाट तपाईँको राम्रो रेस्पोन्सहरू आयो होइन थोरै हाइलाइट भएको चाहिँ हामीले महसुस गऱ्यौँ है त अस्ट्रेलियामा पनि अन्य मुलुकमा पनि तपाईँको चाहिँ के छ अलिअलि यसको बारेमा चाहिँ यो रिफ्युजी र माइग्रेन्ट्स ग्रुपमा चाहिँ अध्ययनहरू हुन थाल्यो त्यसपछि आएर हामीले पनि के छ भन्दाखेरि चाहिँ सुरुवात गऱ्यौँ र यो पेपरको रूपमा चाहिँ के छ अस्ति भर्खरै यो प्रकाशित भयो र खुसी लागेको छ किनभने यो पेपर अब Q1 जर्नलमा चाहिँ के छ पब्लिस हुन सफल भएको छ र त्यसमा पनि के छ WHO जस्तो संस्थाले यसले चाहिँ आफ्नो चाहिँ के छ ग्लोबल लिटरेचर अफ कोरोना भाइरस डिजिजको पेजमा चाहिँ यो आर्टिकललाई चाहिँ के छ स्थान दिएकोमा झनै खुसी लागेको छ
हजुर जस्तो कि अब तपाईँको अध्ययनको क्रममा चाहिँ विशेष गरी तपाईँको अध्ययन नै त्यही विषयमा भएको कारणले गर्दाखेरि विशेष गरी शरणार्थी होइन बालबच्चाहरू भनौँ उनीहरूमा चाहिँ के कारणले त्यो कोभिडको अथवा स्कुलहरू सटडाउन हुँदाखेरि चाहिँ उनीहरूमा चाहिँ इम्प्याक्ट चाहिँ के को बढी इम्प्याक्ट पर्यो
होम लर्निङ अनुभव चाहिँ कस्तो रह्यो कोभिड नाइन्टिनको कारणबाट भएको जुन स्कुल सटडाउन भयो होइन त्यसमा चाहिँ उनीहरूको अनुभव कस्तो रह्यो भनेर एउटा चाहिँ के छ हामीले वृहत कोणबाट चाहिँ के छ अनुसन्धान सुरु गऱ्यौँ अनि अर्को चाहिँ के छ भन्दाखेरि चाहिँ कोण चाहिँ के रह्यो भन्दाखेरि चाहिँ हामीले उनीहरूले स्कुल सटडाउन भएको पिरियडमा चाहिँ जुन एउटा चाहिँ सोसल नेटवर्क्स भन्छ होइन जस्तै अब घर परिवार प्यारेन्ट्स साथीभाइ इष्टमित्र टिचर्स जति पनि के छ मान्छेहरूसँग उनीहरूको सम्बन्ध हुन्छ होइन त्यसलाई समग्रमा सोसल नेटवर्क्स भन्छ त्यो सोसल नेटवर्क्स चाहिँ उनीहरूले कसरी युटिलाइज गर्यो त्यो बिचको पिरियडमा के कस्तो किसिमको चुनौतीहरू उनीहरूले तपाईँको के छ सामना गर्नु पर्यो र जसले गर्दाखेरि चाहिँ उनीहरूको ओभरअल लर्निङमा चाहिँ तपाईँको त्यसले असर पार्यो भन्ने कोणबाट हामीले अनुसन्धान सुरु गऱ्यौँ अनि अनुसन्धान सुरु गऱ्यौँ त्यस पछाडि आएर चाहिँ अब यो त्यसको मेथोलोजिकल पार्टमा म डिटेलमा जान चाहँदैन जस्तो टेक्निकल हुन जान्छ होइन हामीले तपाईँको चाहिँ के छ के कुरा पायौँ भन्दाखेरि चाहिँ एउटा चाहिँ के छ भन्दाखेरि समग्रमा हामीले अध्ययन गरेको समूह चाहिँ सिकाइबाट चाहिँ के छ भन्दाखेरि चाहिँ वञ्चित भएको पायौँ हामीले त्यसलाई चाहिँ इङ्ग्लिसमा चाहिँ डिसइन्गेजमेन्ट फ्रम लर्निङ भनेर हामीले राख्यौँ होइन उनीहरूको चाहिँ इन्गेजमेन्ट नभएको पायौँ त्यसपछि आएर दोस्रो तपाईँको चाहिँ के छ हामीले के पायौँ भन्दाखेरि चाहिँ उनीहरूले यो लकडाउनको पिरियडमा चाहिँ के छ आफूलाई एक्लो महसुस भएको पायौँ हामीले होइन द एक्सपिरियन्स अफ आइसोलेसन तेस्रो चाहिँ के छ हामीले पाएको चाहिँ के छ फाइन्डिङ्स भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ कम्प्लेक्सिटी अफ फ्यामिली रिलेसनसिप है उनीहरूको तपाईँको पारिवारिक सम्बन्धमा पनि एकदमै के छ जटिलताहरू हामीले देख्यौँ र चौथो भनेको चाहिँ के भन्दाखेरि चाहिँ ती तमाम तपाईँको समस्या र चुनौतीहरूका बावजुद पनि के छ भन्दाखेरि चाहिँ उनीहरूको जुन एउटा चाहिँ के छ पारिवारिक र उनीहरूको जुन एउटा युनिक किसिमको चाहिँ के छ सोसल नेटवर्क छ त्यसलाई चाहिँ युटिलाइज गरेर उनीहरू अझ के छ भन्दाखेरि चाहिँ जीवनप्रति पढाइप्रति होइन अन्य कुराहरू सिक्नको लागि चाहिँ उत्प्रेरित भएको हामीले पायौँ
अनि जस्तो सरकार अब त्यहाँको तास्मेनियाको गभर्मेन्टले झन् त्यो अब मल्टिकल्चरल ब्याकग्राउन्ड त्यसमा पनि रेफ्युजी ब्याकग्राउन्डबाट आएको केटाकेटीहरू भर्खर अस्ट्रेलिया आएकोलाई चाहिँ नि त्यस्तो बेलामा उनीहरूले पनि फर्स्ट टाइम त्यस्तो खालको इन्भाइरोमेन्ट भनौँ न त्यस्तो खालको अवस्थाबाट उनीहरू गरिरहेको बेलामा त्यहाँको गभर्मेन्टले चाहिँ केही सपोर्ट गरेको पाउनु भयो कि पाउनु भएन
होइन गभर्मेन्टको तपाईँको सपोर्ट रेफ्युजी ब्याकग्राउन्डको विद्यार्थीहरूलाई निरन्तर छ फर एक्जाम्पल जस्तै तपाईँको के छ उनीहरूलाई एक वर्षसम्म उनीहरूलाई इएएल सपोर्ट भनेर दिन्छ इङ्ग्लिस एज एन एडिसनल ल्याङ्ग्वेज विद्यार्थीको रूपमा चाहिँ उनीहरूलाई गणना गर्छ र उनीहरूलाई तपाईँको के छ एक्स्ट्रा तपाईँको टिचर्सहरू र एक्स्ट्रा सपोर्ट टिचरहरू दिन्छ जसले गर्दाखेरि ल्याङ्ग्वेज सपोर्ट सोसल सपोर्ट र ट्युटोरियल सपोर्टहरू उनीहरूले पाउँछ होइन तर यो कोभिड 19 स्कुल बन्द हुँदाखेरि भइदियो के भन्दाखेरि चाहिँ ती तपाईँको सपोर्ट टिचरहरू जो इएल टिचरहरू छन् उनीहरूले प्रत्यक्ष रूपमा सेवा दिन नसक्ने अवस्था भयो फेस टु फेस रूपमा अनि उनीहरूले के गरे भन्दाखेरि तपाईँको चाहिँ के छ भन्दाखेरि चाहिँ पढ्नुपर्ने कुराहरू ओक्सिटहरू अन्य कुराहरू चाहिँ के छ बन्डल बन्डल घरमा पठाइदिए बुझ्यो के त्यसपछि आएर चाहिँ अनलाइन लर्निङ प्लेटफर्म मार्फत चाहिँ के छ भन्दाखेरि उनीहरूले सामग्रीहरू पठाए अनि समस्या भइदियो के भन्दाखेरि चाहिँ कतिपय विद्यार्थीहरूको घरमा राम्रो इन्टरनेट नभएको बुझ्नु नि के कतिपयको कतै घरमा तपाईँको चाहिँ के छ ल्यापटप र कम्प्युटर राम्रो नभएको कतिपयको घरमा तपाईँको चाहिँ के छ भन्दाखेरि चाहिँ कम्प्युटर इन्टरनेट भए तापनि विद्यार्थी आफैले तपाईँको चाहिँ के छ कम्प्युटरमा इन्टरनेटमा नेभिगेट गर्न नसकेको जस्तै कहाँ के छ त होइन कहाँ के छ भनेर चाहिँ के छ खोल्न नसकेको कतिपय विद्यार्थीहरूले खोल्न सके पनि तपाईँको त्यो त सबै अङ्ग्रेजी भाषामा हुन्छ स्कुलमा हुँदा त त्यहाँ तपाईँको सपोर्ट टिचर हुन्छ इएल टिचर हुन्छ उसले तपाईँको ट्रान्सलेट गरेर बताइदिन्छ सम्झाइदिन्छ तर घरमा त के छ भन्दाखेरि चाहिँ उनीहरू आफैले गर्न सकेनन् अनि एउटा कुरा नजान्ने बित्तिकै उनीहरू फर्दर तपाईँको अगाडि बढ्न सकेनन् अनि घरमा तपाईँको चाहिँ के छ भन्दाखेरि कसैलाई सोधौँ त भन्दाखेरि घरमा तपाईँको के छ प्यारेन्ट्सहरू पनि तपाईँको चाहिँ के छ उनीहरूलाई सपोर्ट गर्ने सिकाउन सक्ने तपाईँको अवस्थाको नभएको हुनाले चाहिँ गभर्मेन्टले तपाईँको चाहिँ के छ भन्दाखेरि चाहिँ सेवा सुविधा छ होइन तर के छ भन्दाखेरि चाहिँ विद्यार्थीहरूले यो बिचको पिरियडमा चाहिँ त्यो चाहिँ ग्याप भयो त्यो चाहिँ प्राप्त गर्न सके
हजुर अन्तिममा जस्तो तपाईँले रेकमेन्डेसनहरू छ नि बुढागत रूपमा यो यो चिज गर्ने भनेर कुन कुन रेकमेन्डेसन दिनुभएको छ
यसमा चाहिँ तपाईँको चाहिँ के छ दुईवटा कुरा मुख्य रूपमा छ एउटा कुरा भनेको चाहिँ के छ उनीहरूको लर्निङ लस भयो यो पिरियडमा होइन उनीहरूले तपाईँको पढाइमा चाहिँ के छ धेरै क्षति बेहोर्नु पर्यो अनि दोस्रो कुरा भनेको चाहिँ उनीहरूको वेलबिङ उनीहरूको स्वास्थ्य अवस्था मानसिक अवस्थामा के छ भन्दाखेरि धेरै ठुलो समस्या उत्पन्न भयो त्यसले गर्दाखेरि चाहिँ स्कुलले अब कस्तो किसिमको प्रोग्राम दिनु पऱ्यो भन्दाखेरि चाहिँ हाम्रो रिकमेन्डेसनमा चाहिँ जुन एक्जिस्टिङ प्रोग्राम छ त्यो एक्जिस्टिङ प्रोग्रामले मात्रै अब हुँदैन धेरै ठुलो ग्याप भइसकेको छ भनेपछि पछाडि चाहिँ अब यो रेफ्युजी ब्याकग्राउन्डको विद्यार्थीहरूलाई लक्षित गरेर छुट्टै किसिमको एउटा चाहिँ के छ भन्दाखेरि लर्निङ प्याकेज चाहिँ स्कुलले व्यवस्था गर्नुपर्दछ।
र भुटानी शरणार्थी पृष्ठभूमिका आप्रवासी स्कुले केटाकेटीलाई चाहिँ कोभिड उन्नाइस महामारीका बेला परेका प्रभावका बारेमा युनिभर्सिटी अफ तास्मेनियामा विद्या भारती गरिरहेका नवराज मुडवरी जो यो अनुसन्धानमा सक्रिय रहेका थिए उनीसँग गरिएको कुराकानी सुनिहाल्नुभयो। यो कुराकानी सहितको रिपोर्ट पनि केही समयपछि हाम्रो वेबसाइटमा तपाईँहरूले पढ्न र सुन्न सक्नुहुनेछ। ठेगाना हो sps.com.au/nepali र फेसबुक र ट्विटरमा त्यसको लिङ्क पनि उपलब्ध गराउँला @SPS नेपालीमा। अब यस्तै किसिमकै अर्को अध्ययनको बारेमा पनि ध्यान दिउँ।
SPS नेपाली हाम्रो सामग्रीहरू फेसबुकमा शेयर गर्नुहोस्।
कोभिड उन्नाइस महामारीको समयमा समुदायका विभिन्न पक्षलाई पारेको प्रभावकै बारेमा भिक्टोरियामा पनि एक अध्ययन भएको छ। तमु समाज भिक्टोरियाको पहलमा गरिएको यस अध्ययन प्रतिवेदन आज एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ। यसै सम्बन्धमा कुरा गर्न यति बेला उक्त अध्ययनको संयोजन गर्नुभएका मोहन गुरुङ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। मोहनजी स्वागत छ यहाँलाई एसपिएस रेडियोको नेपाली कार्यक्रममा।
हस् धन्यवाद।
हजुर अब ए अध्ययन को बारेमा नै कुरा गरौँ, के विषयमा भएको थियो भन्ने बारेमा विस्तृत जानकारी गराइदिनुहोस् न।
थ्याङ्क्स फर हाभिङ मी। पहिलो कुरा त यो हाम्रो कोरोना भाइरसको यो अवस्थामा चाहिँ गुरुङ समुदाय भिक्टोरियामा कसरी बसिरहेछ, कस्तो अवस्थामा छ, कस्तो असर गरिरहेछ भन्ने अध्ययनको मुख्य उद्देश्य थियो त्यो अध्ययन गर्ने। त्यसपछि साह्रै मर्कामा परेका समूहहरूलाई चाहिँ हामीले प्रोजेक्टहरू मार्फत अथवा समुदायको उपलब्ध साधन स्रोत मार्फत चाहिँ सामान्य सहयोगहरू गर्ने भन्ने उद्देश्यले यो अध्ययन गरिएको थियो।
हजुर, अनि अब के आज आज उक्त अध्ययनको फाइन्डिङ्सहरू अथवा प्रतिवेदन चाहिँ सार्वजनिक गर्नुभएको हो? एउटा कार्यक्रम भर्खर सकिएको होला है?
हजुर, भर्खर अझै कम्प्लिटली सकेको छैन, तर करिब करिब अन्तिममा छौँ हामी। अहिले चाहिँ यो त्यो अध्ययनको प्रतिवेदन सार्वजनिक गरेको हो आज चाहिँ खास गरेर, प्लस यो हाम्रो एसएसएन एक्ट भन्ने प्रोजेक्ट थियो त्योमा संलग्न स्वयंसेवकहरूलाई चाहिँ एप्रिसिएसन गर्ने उनीहरूको योगदान कदर गर्दै।
कस्तो प्रोजेक्ट, के प्रोजेक्ट थियो, के सम्बन्धमा थियो?
त्यसमा चाहिँ यो हाम्रो कोभिडबाट समुदायलाई कसरी बचाउने भनेर हाम्रो एउटा प्रोजेक्ट एसएसएन एक्ट भन्ने प्रोजेक्ट थियो, त्यो अन्तर्गत नै हो हामीले यो रिसर्च गरेको पनि, एउटा एक्टिभिटी रिसर्च थियो। अर्को चाहिँ हामीले कोभिड समुदायलाई कोभिडबाट कसरी बचाउने भनेर विभिन्न कोभिड सेफ सामग्रीहरू बाँडेको थियो 300 घरधुरीलाई, घर परिवारलाई त्यो, अनि एकदम खाद्य समस्यामा रहेको खास गरेर अन्तर्राष्ट्रिय विद्यार्थीहरू अनि लो इन्कम फ्यामिलीहरूलाई चाहिँ हामीले फुड रिलिफ सामग्रीहरू प्रोभाइड गराएको थियो। आइसोलेसनमा बसेकोहरू उहाँहरूलाई चाहिँ 200 घरहरूलाई चाहिँ त्यो खाद्य सामग्री वितरण गरेको थियो। त्यो बाहेक पनि अब भ्याक्सिन अवेरनेस सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरेको थियो, मेन्टल हेल्थको करियर नेटवर्किङको त्यो वर्कसपहरू हामीले चलाएको थियो विभिन्न टार्गेट ग्रुपहरूलाई फोकस गरेर, त्यो चाहिँ एसएसएन एक्ट प्रोजेक्ट अन्तर्गत थियो। त्यही प्रोजेक्टमा संलग्न भएको स्वयंसेवकहरूलाई चाहिँ आज उनीहरूको योगदानको कदर गरेर भोलिन्टियर डे मनाएको थियो।
ए अनि अब त्यो अध्ययनको बारेमा नै कुरा गरौँ, अब त्यो उक्त अध्ययनमा त तपाईँ आफै पनि प्रत्यक्ष संलग्न हुनुभयो होइन, के कस्तो फाइन्डिङ्सहरू चाहिँ पाइयो, के अब के के पाउनुभयो, यो गुरुङ समुदायमा कस्तो प्रभाव परेको रहेछ कोरोना संक्रमणको? अब धेरै टेक्निकल भन्दाखेरि पनि अब सरसर्ती हेर्दाखेरि चाहिँ अलिकति तपाईँहरूलाई चाहिँ अलिकति कन्सर्निङ लाग्ने खालको अथवा अलिकति राम्रो कुरा पनि के कस्तो पाउनुभयो भनेर पनि बताइदिनुहोस् न।
यो पहिलो कुरा त यहाँ अब गुरुङहरू कति छ, के कस्तो अवस्थामा छ भन्ने कुरा थाहा थिएन, त्यो हिसाबले हामीले यो पहिलोचोटि गर्न लागेको। त्यो मात्रै होइन, यो खास गरेर कार्ड कम्युनिटीहरूमा इमिग्रेन्ट कम्युनिटीहरूमा कोभिडले कस्तो असर गरेछ भने त्यस्तो खालको अध्ययन पनि नभएको पाइयो, त्यो हिसाबले चाहिँ हामीले त्यो अध्ययन गरेको थियो। त्यसमा चाहिँ हामीले चारवटा क्षेत्रहरू हेरिएको थियो, खास गरेर स्वास्थ्य, खाद्य सुरक्षा, वेलफेयर र लाइभलीहुड, जीविकोपार्जन भन्छ हामी. यो चारवटा सेक्टरमा 20 सूचकहरूमा हेरिएको थियो, प्रयोग गरेको थियो र अनलाइन सर्वे गरेको थियो हामीले. त्यो अन्तर्गत चाहिँ हामी मुख्य फाइन्डिङ चाहिँ के हो भने, अनि त्यो त्यो चारवटा सेक्टरको 20 सूचकमा रहेर हामीले स्कोरिङ गरेर विभिन्न घरधुरीलाई, रेस्पोन्डेन्टहरूलाई चाहिँ चारवटा क्याटेगोरीमा विभाजन गरेको थियो. एउटा चाहिँ कम जोखिममा रहेको घरधुरी भयो, अनि अर्को चाहिँ मध्यम जोखिममा, तेस्रो चाहिँ उच्च जोखिममा, र चौथो चाहिँ अति उच्च जोखिममा रहेको घर परिवार भनेर ऱ्याङ्किङ गरेको थियो, क्याटेगोरी गरेको थियो. त्यसमा के पाइयो भने, अब गुरुङहरू चाहिँ यो भिक्टोरियामा बसोबास गर्ने 1/3 गुरुङहरू चाहिँ एकदम अति उच्च जोखिममा रहेको पाइयो ओभरअल रूपमा. त्यसमा चाहिँ अब स्वास्थ्यको हिसाबमा, स्वास्थ्य क्षेत्रमा, अनि जीविकोपार्जनको क्षेत्रमा, फुड सेक्युरिटीको क्षेत्रमा, वेलफेयरको क्षेत्रमा, जस्तो स्वास्थ्यको क्षेत्रमा हामीले कसरी हरेक क्षेत्रमा 5-5 इन्डिकेटरहरू सेलेक्ट गरेका छौँ. जस्तो अब स्वास्थ्यको क्षेत्रमा फर एक्जाम्पल भ्याक्सिनेसनको उसको स्ट्याटस के छ, होइन, कस्तो अब एक्सपोजर साइडमा काम गर्छ कि गर्दैन, ऊ हाई रिस्क, उसको काम गर्ने क्षेत्र कतिको हाई रिस्क छ एक्सपोजरको हिसाबले त्यो, होइन, अनि त्यस्तै विभिन्न किसिमको क्राइटेरियाहरू. अब खाद्य सुरक्षाको हिसाबले उसको इन्कम अनुसार फुड बिलमा उसको इन्कम र फुड बिलको रेसियोहरू कस्तो छ, होइन, ऊ कतिको फुड सेक्योर छ भनौँ, अनि लाइभलीहुडको हिसाबले चाहिँ उसले चाहिँ यो कोरोनाको हिसाब महामारीमा चाहिँ जागिर उसको गयो कि गएन, जब लस भयो कि भएन, बिजनेस क्लोज भयो कि भएन, होइन, हो त्यस्तो खालको, अनि उसको इन्कम लेभल के छ, त्यो सबै यस्तै खालको विभिन्न इन्डिकेटरहरूमा मापन गरेको थियो. र त्यो रेस्पोन्डेन्टलाई चाहिँ हामीले स्कोरिङ हरेक इन्डिकेटरको हरेक क्वेसनको मार्क्स दिएर स्कोर गरेका थियो, होइन, स्कोर गरेर अनि ओभरअल क्याटेगोरी चाहिँ उसको जुन टोटल स्कोर गरेर ओभरअल कुन क्याटेगोरीमा जान्छ, उच्च जोखिम, मध्यम जोखिम, कम जोखिम, यसरी चाहिँ उसको क्याटेगोराइज गरेका थियो.
हजुर, अब यो यो अब जोखिममा रहेकाहरूको लागि अब त्यो डिटेलमा जान अलिकति समयले पनि साथ नदेला, होइन, अब जस्तै अब ती जोखिममा रहेकाहरूको लागि चाहिँ अब के हुन्छ योजना अथवा के गर्न सकिन्छ भन्ने सम्बन्धमा पनि केही तपाईँहरूको प्लानिङ केही छ?
जोखिममा भएकोहरूलाई चाहिँ हामीले यो अहिले भिक्टोरियन सरकारबाट हामीले करिब $50,000 आर्थिक सहयोग अनुदान पाएको थियौँ प्रोजेक्टको लागि, र समुदायले 11,000 गरेर झन्डै 61,000 हामीले एउटा परियोजना चलाएको थियौँ. त्यसमा चाहिँ हामीले के गरेका थियौँ भने, यो खाद्य सुरक्षा असुरक्षित समुदायलाई चाहिँ हामीले इमर्जेन्सी फुड रिलिफहरू वितरण गरिएको थियो. हेल्थ अवेरनेसको हेल्थ भल्नरेबल सेक्टरहरूमा, हेल्थ भल्नरेबल सबहरूमा उनीहरूलाई लक्षित गरेर हामीले चाहिँ भ्याक्सिनेसन अवेरनेस सम्बन्धी सामग्रीहरू वितरण गर्ने, पर्चाहरू गुरुङ भाषामा बनाएर पर्चाहरू बाँड्ने, अनि भ्याक्सिन अवेरनेस भिडियोहरू बनाएर प्रचार प्रसार गर्ने, जहाँ कि उनीहरूको त्यो हेल्थ भल्नरेबिलिटी चाहिँ रिड्युस गर्न सकियोस्, होइन, त्यस्तो खालको कार्यक्रमहरू गरेको थियो. अनि लाइभलीहुड जोखिममा भएको खास गरेर युवाहरू, विद्यार्थीहरू, उनीहरूलाई लक्षित गरेर के गरेका थियौँ भने, हामीले करियर नेटवर्किङको वर्कसपहरू चलाएको थियौँ, ताकि उनीहरूलाई चाहिँ अस्ट्रेलियन जब मार्केटमा प्रवेश गर्नलाई सहज होस्, होइन, उनीहरूको जीविकोपार्जनमा टेवा पुर्याउन सकियोस्, होइन, उनीहरूको लाइभलीहुड सेक्योर होस् भनेर त्यस्तो खालको एक्टिभिटीहरू हामीले यो परियोजना अन्तर्गत चाहिँ सञ्चालन गरिएको थियो अहिले.
र हामीले
भविष्यमा पनि यति अहिले चाहिँ थोरै मात्रै गर्न सक्यो, तर यो अध्ययनले चाहिँ यो क्षेत्रमा चाहिँ समुदायले फोकस गर्नुपर्छ है आगामी योजना निर्माण गर्दाखेरिमा भनेर एउटा चाहिँ रिकमेन्डेसनहरू दिएछ. त्यो अनुसारले समाजले चाहिँ आगामी योजनाहरू बनाउन सहयोग पुर्याउँछ. प्लस भिक्टोरियन सरकारलाई, अस्ट्रेलियन सरकारलाई पनि मल्टिकल्चरल कम्युनिटीमा यस्तो खालको समस्या रहेछ र उनीहरूलाई चाहिँ सहयोग गर्नलाई यस्तो खालको प्रोग्रामहरू डिजाइन गर्नुपर्ने रहेछ भन्ने, उनीहरूलाई पनि यो योजना निर्माण गर्नमा सहयोग हुन्छ भन्ने हामीले आशा दिएछ.
हस्, धेरै धेरै धन्यवाद तपाईँलाई मोहनजी यो जानकारीको लागि, यो कुराकानीको लागि. र उहाँ हुनुहुन्थ्यो मोहन गुरुङ तमु समाज भिक्टोरियाको पहलमा चाहिँ भएको एक अध्ययनको सम्बन्धमा हामीलाई जानकारी गराउँदै र अब अहिले विश्राम लिउँ छोटो अनि त्यसपछि गीत सङ्गीत सहित हामी कार्यक्रमबाट बिदा लिनेछौँ अहिलेलाई चाहिँ विश्राम अब आजको कार्यक्रमबाट बिदा लिने समय भएको छ श्रोता पर्यन्त र अस्मिता अधिकारी र प्रेम परियारको स्वरमा एक कोही बोलको गीत सहित मैले कार्यक्रमबाट बिदा लिनुपर्ने भएको छ र यसका साथसाथै चाहिँ अब हामी बिहिबारको कार्यक्रममा फेरि उपस्थित हुनेछौँ भन्दै आजको कार्यक्रमबाट भने म बिदा चाहन्छु हस्त नमस्ते
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ एप्पल पोडकास्ट गुगल पोडकास्ट स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा